فرع الفاتحة. بسم الله الرحمن الرحيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. والحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا
حالت میں کہ 30 سال
ظالمانہ دور کے بعد اور موجودہ بدترین دجال حکومت کے قبضے کے بعد صاحبان ایمان کی تقویت سلام، اللہ اکبر، اتنے خراب حالات، اس کے باوجود اپنی آنکھوں سے عورتوں کو دیکھا، بچوں کو دیکھا، بڑوں کو دیکھا، محرم کی دس نہیں تھی، اربعین نہیں تھا، نہ دس محرم نہ اربعین نہ عرفہ، پھر 15 شعبان امام زمانہ کی آمد اور لوگ کربلا جا رہے ہیں اور راستے بھر سبیلے سلوات پڑھیں محمد والے، قدر قدر پر حسین کی محبت کا مظاہرہ اور بڑی عمدہ سمات کی سبیلوں کو دیکھا تو ایک بات پیدا ہوئی کہ کربلائی مولا میں سبیلے ماتم جلوس تو وہاں یقیناً حالات خراب ہوئے نیم شعبان پر، لیکن عجیب بات تھی کہ حالات جب تک ٹھیک تھے چاروں جانب حرم پہ سبیل لگی ہوئی تھی، حضرت عباس کے روزے سے دسترخوان پر روٹی مل رہی تھی، اور جب آئیے اس حد تک ہم حسین کا کھا رہے ہوں، اس حد تک حسین کے نام پہ پی رہے ہوں، علی کی محبتوں کے سائے میں رہتے ہوں، تو آئیے پھر تلاش کریں کہ ہمارا مرض کیا ہے۔ کل ہم اسی منزل پہ پہنچے کہ یا ایھا الذین آمنوا قوا، یقو کیا ہے؟ یقو یہ صیغہ ہے امر حاضر کا جمع کی شکل میں، ترجمہ کیا ہے؟ قوا بچاؤ، تم سب بچاؤ، خدا نہ خاصتا کہیں آگ لگی ہو۔ آئیے آگ لگنے کا مطلب میں آپ کو دکھا دیتا ہوں کہ آگ کہاں لگی تھی۔ حضرت امام محمد باقر علیہ السلام کے حوالے سے
محمد،
وہ چوتھے امام کا مسئلہ الگ کہ بچہ پانچواں امام چلتے چلتے کنویں میں گر گیا اور چوتھا امام نماز پڑھ رہا ہے، وہ الگ مسئلہ، لیکن روایت کہتی ایک وقت ایسا بھی آیا کہ جب گھر کے کسی حصے میں آگ لگ گئی اور لوگ دوڑتے رہے، پانی ڈالتے رہے اور امام محو نماز رہے، پریشان تھے سر پہ سر، امام مطمئن تھے، ذرا سا جو بالکل مختصر کیا ہو نماز کو۔ ہماری تو عجیب حالت ہے، اگر موبائل کی رنگ بج جائے تو نماز آدھی ہو جاتی ہے، دروازے پہ دوست آ گیا تو نماز پاؤ رہ جاتی ہے، خدا معلوم کتنی بچے گی اتنا کٹنے کے بعد۔ سلوات پڑھے محمد، پکڑنے کی حیثیت یہ کہ اتنی آگ کہ لوگ پانی ڈال رہے اور امام بے خبر، آگ سے بے خبر نہ، امام نے اس کا سبب بیان کیا، جب نماز سے فارغ ہوئے لوگ آئے، مولا آپ کے گھر میں آگ لگی ایک کونے میں، ایک حصے میں، اور آپ نے نماز کو مکمل طور پر پورا کیا، نماز ختم کر لیتی، فرمایا یہ دنیا کی آگ تھی، اس کو بجھایا جا سکتا ہے، آخرت کی آگ کو بجھانے کے لیے اس نماز کو قائم کیا جا رہا ہے۔ اور عزیز آل محترم، کون سی آگ؟ میں نے کل بھی اشارہ کیا تھا کہ ہمیں آگ نظر نہیں آتی، اب یہی ہے، نظر آتی تو پھر بات اور تھی، ہم تو غیب پر چلنے والے ہیں، غیب پر ایمان رکھنے والے ہیں، اور ایسے غیب پر ایمان رکھنے والے کہ اللہ بھی غیب ہے، قیامت بھی غیب ہے، جنت بھی غیب ہے، جہنم بھی غیب ہے، یہاں تک کہ ہر وہ چیز نگاہوں سے پوشیدہ وہ سب غیب ہے۔ تو فرق اتنا ہے کہ اگر معرفت کی نگاہیں کھلی ہوں تو جہنم بھی سامنے ہے، جنت بھی سامنے ہے، خدا بھی سامنے ہے، روزے قیامت بھی سامنے ہے، زمانے کا امام بھی سامنے، یعنی غیب بھی ہے اور شہود سلوات پڑے محمد والے محمد۔ کیا مطلب؟ آسان سی مثال ہے، نابینا لائٹ بنے بخری निकल और जो निकल पाया जाता है उससे पूछे जाते हैं ईमान बिठाने वाले, पहले मैं नाम हारून लिखा हुआ, और जो मिलता है आज ईमान को नहीं देखा, अच्छा एक और आया तुमने ईमान को देखा, कहीं देखा आज, यहां तक कि नाबीना बिल्कुल पैदाइशी नाबीना। आगे लेस इमाम फरमाते हैं इसे पूछ लो, अरुण का मौला जो बीना थे वो आपको ना देख सके, नाबीना आपको क्या देखेगा, पूछ तो लो।
पूछा,
गुस्सा आ गया, अबू बसीर बसीरतों का बाप, अंधे को बसीरतों का बाप कहकर क्या पैगाम देना चाहते हैं मासूम, बतलाना चाहते हैं कि देखो इससे पूछा था कि तुमने इमाम बाकर को देखा तो गुस्से में आकर कहते हैं क्या मजाक कर रहे हो, इमाम के पहलू में खड़े होकर मुझसे पूछ रहे हो इमाम कहां पर है। अज़ीज़ाने मोहतरम बात है ना कि अगर बीनाई ऐसी हो जो इमाम को ना देख सके तो किस काम की, और अगर अंधापन इमाम को देख ले तो फिर नुकसान किस बात में। यतीम का मान खाया, कब पेट में आग भर ली, आज तक तो आग महसूस नहीं हुई। मौलाना साहब आप कैसी बात कर रहे, अरे हम तो हजम भी कर गए, यतीम का मल, हाँ क्या हुआ तो भाई नोट पर लिखा हुआ नहीं, यतीम का माल है किसी करंसी नोट पर लिखा था, मुझे आप लिखा हुआ ये माल यतीम है ना खाना, मुश्किल तो यही अगर लिखा हुआ होता तो बात आसान होती, लिखा हुआ नहीं तो बात मुश्किल। और अब अगर महसूस कीजिए कि मौलाई मुत्तकियान अली इब्ने अबी तालिब अलैहिस्सलाम की बारगाह में आने वाला सवाल कर रहा है, सवाल क्या है कि मौला, सवाल करने वाला कहता है ये बताइए लाया है एक काफिर की खोपड़ी को, बहुत मशहूर आता है, मुझे दिखाना है कि मेरे पेट में आग है कि नहीं, यतीम का माल खाने के बाद मेरे पेट में आग है कि नहीं, इमाम का माल खाने के बाद मेरे पेट में आग है कि नहीं, रिश्वत खाने के बाद मेरे पेट में आग है कि नहीं, सूद खाने के बाद मेरे पेट में आग है या नहीं, किसी गरीब का माल छीनने के बाद। कू अनफुसकुम व अलैकुम नार, ठीक तलाश करते हैं कि पेट में आग है या नहीं, और अगर है तो गर्मी क्यों नहीं होती, पेट ठंडा क्यों है। तो सवाल था मौला से कि मौला ये खोपड़ी है काफिर की, बाज़ उलमा कहते हैं कि सवाल करने वाला भी काफिर, तो कहता है ये बताइए क्या अली आप मुसलमान, मुसलमानों के अमीर, मुसलमानों के नबी का फरमाना कि खुदा काफिर पर अजाब नाजिल करेगा, मगर खोपड़ी बहुत ठंडी हो रही है। इमाम ने उसको जवाब देने के लिए उसके मिजाज के मुताबिक अंदाज इख्तियार किया। अब मुश्किल ये है, यहां तो हम मसला बताते हैं साहब बंगला देखकर, गाड़ी देखकर, चमकते हुए बेहतरीन लिबास देखकर किबला मसला अगर बताया इनके मतलब का तो हमारा मतलब हल हो जाएगा, और अगर मसला बताया अल्लाह के मतलब का तो इनका मतलब भी हल नहीं, हमारा भी हल नहीं, सलवार पड़े मोहम्मद वाले। और जबकि मासूम फरमाते हैं कि तुकल्ले वो नाश अला कब्रे उकूले ही, कि तुम लोगों से कलाम करो उनकी जेब देखकर नहीं, उनका मकान देखकर नहीं, उनकी दुकान देख के नहीं, उनका स्टेटस देख के नहीं, बल्कि उनकी अकल देखकर, जितनी अकल हो उतनी बात करना बस।
हम फिर कर लें
तो अब मासूम ने मंगाए दो पत्थर, फलसफा मंतिक इल्मे कलाम से इस आने वाले को समझाया नहीं जा सकता था, मंगाए दो पत्थर, और वो पत्थर इस जमाने में जबकि आज तो माचिस है, इससे पुरानी उर्दू में कहते थे लाइटर है फायर गन है इससे आग रोशन की जाती। उस जमाने में दो पत्थर इनको आपस में रगड़ने से चकमा की बुनियाद पर आग निकलती थी दोनों गाली। फरमाए हाथ में लोग कैसे हैं ठंडे बिल्कुल ठंडे रगड़ो आपस में अब जो रगड़ा चिंगारी निकली दोबारा देखो आग में लेकर कैसे ठंडे जो खुदा इस बात पर कादिर है कि ठंडे पत्थरों में आग रख दे वो खुदा इस बात पर भी कादिर है कि खोपड़ी ठंडी हो फिर भी आग में सलवार पड़े मोहम्मद वाले भाई हंसी बात है ना आग दिखाएगा देगी और जब आग दिखाने का मसला आएगा तो किबला जो आग आग करके चिल्लाए कि आग लग गई तो बेवकूफ है। क्या मतलब जब तक रेस्क्यू के उसके पास साजो सामान न हो जब तक फायर सर्विस स्टेशन से रास्ता न हो फायर ब्रिगेड उसके पास इस्तेयाब न हो तब तक कुछ नहीं कर सकता। घर से बात बहुत आगे जाने वाली आग बुझाने के लिए अगर यहां तो पाकिस्तान में तो गांव नंबर दो होता है आबादी बना दी एम्बुलेंस निकलने का रास्ता नहीं बनाया। अरे जब होगी इमरजेंसी तब देखी जाएगी छोटी छोटी गलियां अरे खुदा ना खास्ता आग लग गई तो क्या होगा इतनी छोटी गलियों में फायर ब्रिगेड की बड़ी बड़ी गाड़ियां नहीं आ सकती। काश मुसलमान अपने आप को पहचानते और फिर याद करते कि अगर इस्लामी तालीमात पर अमल किया जाता तो मंसूबा पहले आबादी बाद में मंसूबा पहले आबादी बाद में तो यकीनन गौर कीजिएगा कुरान का मिजाज यही है। और हमने तो यहां तो नहीं बल्कि क्योंकि अब हज से जब आते हैं ना बहुत दिनों तक तो खुमार रहता है हज का काश खुमार ऐसा रहे कि जुबान का असर भी बाकी रहे। 120 दिन तक हाजी की दुआ रद्द नहीं होती जरा ख्याल से सलवात पढ़े मोहम्मद वाले 120 चार महीने हाजी की दुआ रद्द नहीं होती लेकिन एक शर्त के साथ हां अगर गुनाह कबीरा कर ले तो गया सगीरा गुना हुए तो फिर भी असर बाकी रहेगा कबीरा गुना हो गया तो हाजी की जुबान का असर भी खत्म हो गया। खैर कबीरा तो वहीं हो जाता है जद्दा एयरपोर्ट पे हमने इतनी तकलीफ दी रख लो दाढ़ी रख ली जद्दा पहुंचे साफन कर लो पर्दा कर लिया जैसे ही जद्दा एयरपोर्ट पे भैया वहां तो सब लेने वाले आएंगे ना हज हो गया अब कौन उठा के ले इसको अब जहां हज किया था वहीं रखकर आ गए खुदा हाफिज हाफिज चलो तो वहां तमाम बिल्डिंग्स में जितनी बिल्डिंग्स हैं नई पुरानी जितनी बिल्डिंग है मक्के में है मदीने में है दुनिया के हर तरक्की याफ्ता मुल्क और शहर में है। मेरी पहुंच वहीं तक थी ना मदीना मक्का ईरान इराक शाम बस मैंने हर बिल्डिंग में देखा कि फायर ब्रिगेड के पाइप लगे हुए हैं और पूरा सिस्टम मौजूद है उसके बगैर वहां इमारत नामुकम्मल है उसके लिए आप गवर्नमेंट से ऑर्डर ले नहीं सकते कि इसको आप खोल सकें लगाने पड़ते। सलाम हो कुरान की अजमत पर उसने आग से पहले आग बुझाने का तरीका बता दिया और ऐसा बता दिया कि हर घर में है हर घर में। अच्छा भैया हम तो गरीब आदमी हमारे घर में तो नहीं है आपके घर में देखो अगर घर की छत में आग लग जाए तो उसको बुझाने वाले बहुत मिल जाएंगे लेकिन अगर तुम्हारे जन्नत के घर में आग लग जाए तो कौन बुझाएगा? रावी कहता है कि इमाम मोहम्मद बाकर अलैहिस्सलाम के समान रावी ने इमाम की बारगाह में सवाल किया, मौला इतनी नेकियां इमाम जो के सवाब बयान कर रहे थे, सुभान अल्लाह का सवाब इतना है, अल्हम्दुलिल्लाह का सवाब इतना है, अल्लाह अकबर का सवाब इतना है, और तस्बीह ज़हरा बना दीजिए सवाब इतना है कि 1000 नाफला नमाजों से अफजल है, 1000 नाफला नमाजों से अफजल। वाजिब नमाजें पंजगाना के बाद जो पढ़ी जाती रात में पढ़ें तो अलग सवाब, अगर कुव्वत समाअत कम हो रही हो तो सवाब, और इसका इलाज भी है तस्बीह फातिमा ज़हरा। हर मसले के लिए, लेकिन मुझे भी बताए नाम है तस्बीह ज़हरा पढ़ते क्या है? अल्लाहु अकबर अल्लाहु अकबर 34 मरतबा, ठीक, अल्हम्दुलिल्लाह 33 मरतबा, सुभान अल्लाह 33 मरतबा, मशहूर बीबी ही, ठीक, नाम है तस्बीह ज़हरा। इस पूरी तस्बीह में ना तो अली का नाम आया, तशहुद में बहस करने वाले बता मुझे जरा, पूरी तस्बीह में सलवात पढ़े मोहम्मद वाले बिना मीम, तब लाओ ना अल्लाह अकबर। खैर, इमाम की खिदमत में सवाब बयान हो रहा था, और जब कभी सवाब बयान होता है तो इतना लगता है कि बहुत मिलेगा। मसलन क्या कि रास्ता चलते हुए अगर आपने किसी पत्थर को, रुकावट को, कांटे को, शीशे के टुकड़े को दूर कर दिया कि पीछे से आने वाले किसी मोमिन मुसलमान भाई को तकलीफ न हो, तो 400 आयाते कुरानी की तिलावत का सवाब खुदा ने आपको अदा कर दिया। आपने एक मर्तबा अलहन पढ़ी तो आपको खुदा ने चारों बड़ी किताबों की तिलावत का सवाब अदा कर दिया। आपने 3 मर्तबा सूरह इखलास पढ़ी तो पूरे कुरान की तिलावत का सवाब आपको मिल गया। आपने 4 मर्तबा सूरह काफिरून पढ़ी तो पूरे तिलावत से कुरान का सवाब मिल गया। क्या सवाब की इतनी फ्री सेल लगी हुई है कि खुदा बांटे जा रहा है बस, और हम बड़े खुश हैं कि अब तो ढेर लग गया हुआ। जितने गोदाम थे उनमें गंदम तो नहीं है, सवाब भर गया होगा, गंदम तो खा गए कीड़े नहीं, वो खा गए जिनको देखकर कीड़े पना मानते हैं। अरे कब्र के कीड़ों से डरते तो कभी गंदम न खाते, सलवार पड़े मोहम्मद सवाब। तो रावी का मौला आप तो हमारे ऊपर जन्नत में तो सारे फ्लैट बुक होंगे, सारे हमारे ही, पूरी पूरी स्ट्रीट मिल जाएगी अब तो आपको, एक फ्लैट बंगला नहीं पूरी स्ट्रीट मिल जाएगी। इमाम ने मिसाल दी, अब सुनिएगा, फरमाया सुनो तुमने एक लगाना हो दरख्त कैसे लगाओगे? क्या मौला क्या करेंगे? एक बीज लेंगे, सीड लेंगे, और सीड को लेकर जमीन में मट्टी में दबा देंगे, जमीन को नरम करेंगे, बीज डालेंगे, पानी डालेंगे, खाद डालेंगे, फिर उसके सूरज की रोशनी के पहुंचने का इंतजाम करेंगे, सर्दी गर्मी से बचाएंगे, साथ में घास कोई उग जाए झाड़ियां तो उसे काट के निकाल देंगे ताकि नशो नुमा पर असर न पड़े। पूछा टाइम कितना लगेगा? सारे काम में टाइम कितना लगेगा? कहने मोला टाइम तो उसमें सालों लग जाते हैं, मुख्तलिफ दरख्त अलग अलग किस्म के होते हैं, खजूर सालों लग जाते हैं फल देते देते, वो वक्त आते आते। अच्छा वैसा करो, तुमने बाग लगाया है ना, इस बाग में जो पत्ते सूख के गिर गए, ठीक, उनको जमा करो और लगा दो आग, उनको लगा दो आग, क्या होगा? कहा मौला उनको तो आग लगेगी लगेगी, साथ साथ जब शोले भड़केंगे तो पूरा बाग जल जाएगा। पूछा अब टाइम कितना लगेगा? आग बनाए सलवार पड़े मोहम्मद वाले वाले खुशफहमी में न रहना कि जो तुमने जमा किया है वो जलेगा नहीं। देखो अगर जरा सी रियाकारी की चिंगारी उड़ के वहां पहुंच गई, सारा गोदाम जल के खाक हो जाएगा। जरा सी तकब्बुर की तपिश वहां तक पहुंच गई तो कुछ ना बचेगा, सब खराब हो जाएगा। तो बनाना आसान है, बचाना मुश्किल है। और कुरान के अंदर खूब बचाओ अपनी जानों को और अपने घर वालों को बचाओ। तो बड़ी आसान सी मिसाल कल हम ले आए थे इस मंजिल तक बात को कि इंसान के दिल में हुब्बे दुनिया अगर हो तो हुब्बे दुनिया इंसान को अली से दूर कर देती है। दुनिया नहीं, हुब्बे दुनिया, क्योंकि दुनिया की मोहब्बत वो है इसको मेरे मौला ने तलाक दे दी है। अलग तलाक नफरत को दी जाती है, मौला ने मोहब्बत को तलाक दे दी और ऐसे तलाक दी कि मौला इमाम सज्जाद अलैहिस्सलाम की बारगाह बताना है तलाक का मसला। इमाम की बारगाह में वो आने वाला बलख का रहने वाला बहुत मशहूर वाक्य मुझे बलखी आता है हर साल हज के लिए, हज भी करता है, मदीने जाकर इमाम ज़ियारत भी करता है। बीवी तो होती खतरनाक शे, उसने कहा कि जाते हर साल माल लेकर लाते क्या हुआ से? ये वाला मसला जो है ना कि दे दो तो लो भी, ये मसला बड़ा खराब हो जाता है। अब आजकल तो क्या कहूं मैं अपनी फील्ड के मसाइल को, कुछ दोगे तो कुछ मिलेगा, सलवात पड़े वहां कुछ लेकर जाओ तो इमाम के पास जाते ना हर साल तोहफे तहाइफ इमाम की खिदमत में लाते क्या हुआ से? डांट दी बीवी को, क्या बात कर रही है बेअदब, जो खाके से मौला कर दिया हुआ है, जो आता है सब मौला कर दिया हुआ है, कैसी बात कर रही है? चुप हो गई भैया, घर की बात थी घर में रह जाती, और अगर घर की बात घर में रह जाती तो आमाल की गवाही कैसे होती? और सूरह तौबा की आयत नंबर 105 में तो ऐलान है कुल इमलू फसयरल्लाहु अमलकुम व रसूलुहु वल मोमिनून, के देखने वाले अल्लाह रसूल और मोमिन, अल मोमिन है जमाने के इमाम, उनसे बड़ा मोमिन कौन? ठीक, ये सलामत तक पहुंच गई। और अब जो ये बलख का रहने वाला इमाम की खिदमत में आया, उसके बाद दस्तरखान लगा हुआ खाने का वक्त था, मैं समझता हूं कि यह अफ्तार का वक्त था, क्योंकि इमाम की पूरी हयात तैयबा के अंदर दिन के वक्त में खाना आपने नहीं खाया, अफ्तार का वक्त था। इमाम बिठा लिया इसको, आइए सुनला खाने में शेख बिठाइए, खाना खा लिया, इमाम ने आवाज दी और बर्तन मंगा लिए पानी, पानी और बर्तन, खाली बर्तन। अब वहां इमाम फरमाते आइए मैं आपके हाथ धुला दूं, مہمان کے ہاتھ دھلا دوں. کہنا مولا میں غلام آپ امام کیسے ممکن ہے کہ یہ کام ممکن ہی نہیں ہے, لہذا آپ ہاتھ بڑھائیے میں آپ کے ہاتھ دھلاؤں گا. بڑا اقرار کیا امام نے, جو کہ اس کے دل کی حالت بہتر جانتے تھے اس سے بھی زیادہ, اچھا لو ہاتھ بڑھا دی. اور اب اس نے بلخ کے رہنے والے نے امام کے دستے مبارک پر ڈالا پانی, بہت غور کیجیے گا, واپس نہیں جانا ہے مجھے, دستے میں آیا ہوں, ڈالا پانی. اور اب امام نے دھوئے ہاتھ, ایک مرتبہ دھوبن نیچے گرا غسالہ, وہ پانی جو ہاتھ سے ٹکرایا نیچے گیا, نیچے رکھا برتن, تو امام نے فرمایا نیچے جھانک کر دیکھو کیا ہے پانی برتن میں, کیا ہے بلخی کہتا ہے بولا پانی گر رہا ہے اور کیا ہے, غور سے دیکھ, دیکھا یا کو سرخ گرا تھا پانی, کہاں پر, دست امامت پر, اور دست امامت کو چوم کر نکلا تو نکل بنا سرخ یا پوت, جمع ہو گیا پورا پتھر بن چکا پانی. شاید سائنسی لیول پر بات کرنے والے کچھ پوچھیں گے یہ کیسے ہو گیا, تو قرآن کہتا ہے ہم نے ہر شے کو پانی سے پیدا کیا. سلوات پڑھ لیں وہاں خدا چاہے تو کیا نہیں ہو سکتا، سب ہو سکتا ہے. ارے خدا تو خدا ہے، حجت خدا چاہے سب ہو سکتا ہے. حجت خدا تو حجت خدا ہے، آج کا مومن چاہے. بہت مشہور جملہ ہے نا، امام نے فرمایا کہ مومن کا ایک دیوار پھر سونے کی ہو جا ہو جاتی، اور دیوار سونے کی ہو گئی. راوی حیران، مولا آپ نے فرمایا تو نہیں اسے؟ کہتے تب ہوتی. فرمایا امیر اور مومن نے فرق یہ ہے کہ مومن کا ایک تب ہوگی، امیر ارادہ کر لے تب ہی ہو جائے. لیکن دنیا کو تلاق دی مولا علی نے، اب محبت دنیا فرق ہے، محبت میں دنیا میں. اب سن لیجیے، دنیا کی مثال چلیے، میرے پاس بہت آسان سی مثال یہ، اس کا استعمال دنیا کی ضرورت ہے یا نہیں، ہے یا نہیں ہے، اس کا کام کیا ہے، اس کو میں کیا کروں، چوں ہوں کر نہیں، آپ دیوانے ہیں کیا، گھر جھوکتا ہے کیا، کیا کروں، چاٹوں اس کو، کھانے اس میں کوئی ذائقہ نہیں ہے، اس میں کوئی ذائقہ نہیں ہے، کہ کیا کروں، سر پہ رکھوں کا ماما نہیں ہے، کیا کروں، سینے سے لگا لوں کا سونا نہیں ہے، کیا کروں پھر، ہاتھ میں پہن لو کیوں، اس لیے کہ اس کا کام ہے ٹائم بتانا، اور تم نے ٹائم دیکھنا، یہ ہے دنیا. اور اگر میں اسے چوموں، آنکھوں سے لگاؤ، سر پہ رکھوں، سینے سے لگاؤ، یہ ہو بے دنیا. بڑی آسان سی مثال، بدل لو اس کو، سلوات پڑے ہوں مدد والے ہوں، اب جو علماء نے مثال دی بیان کر رہا ہوں صاحب، مجھے مجلس پڑھنا تھی آپ کے یہاں، ٹھیک، آپ ماشاء اللہ صاحب حیثیت، میں غریب آباد کا رہنے والا، ٹھیک، آپ نے بھیج دی میرے پاس وہ بڑی گاڑی مجھے لینے کے لیے، لینڈ روور بھیج دی، میں اس میں بیٹھ گیا، آنا کہا تھا کہ آپ کے گھر تک، وہ جو لے کر آئی، کیا آرام دہ سیٹ تھی، میں تو بس جم کے رہ گیا، اتنی نرم تھی کہ میں اس میں بہت سما گیا اندر. اور اب ڈرائیور نے کہا گھر پہنچ کے اتری رملا گھر آ گیا، کہ میں تو یہیں رہوں گا، اتروں گا نہیں، میں رو رہا ہوں بھیا مجھے مدد اتارو، دیکھو اتنی اچھی گاڑی اتارو، شرم کرو کچھ. لوگ کہتے ہیں رملا کیا ہو گیا، خیریت تو ہے، کہ حیدرآباد سے آ رہے ہیں کیا، کیوں، کہ صاحب اس گاڑی سے محبت ہو گئی، اس پر غریب آباد کی مٹی لگی ہوئی ہے، سدائیں لگی ہوئی ہیں، اتنی نرم گاڑی، اتنی اچھی گاڑی، کہ قبلہ یہ سفر کے لیے تھی، محبت کے لیے نہیں تھی. تو پتا چلا سفر کے لیے ہو تو دنیا، اور محبت ہو جائے تو حب دنیا. اور پروردگار سے دعا کے جملے کیا تھے، دنیا کمانا حرام نہیں ہے، دنیا کو اپنے پاس روک لینا حرام ہے. بھائی یہ پیسے اگر میں نے خونس نکال دیا تو کیا ہوگا، اوف، مثال لے کر آتا ہوں، حضرت موسیٰ ابن عمران، زکات کا مسئلہ، اور اتنے ہوشیار ہیں ماشاءاللہ کہ جب خمس کی بات کرو زکات کی بات کرتے ہیں، اور جب زکات کی بات کرو تو نصاب دکھاتے ہیں، نصاب تو ہے ہی نہیں. موسیٰ علیہ عمران، زکات کا حکم آیا اللہ کے نبی اور بھیجا وصولی زکات کے لیے، اچھا جو بیچارہ غریب ہوگا نا وہ زکات دے دے گا، اصل بات ہوتی امیر لوگوں کی. قارون کے پاس گئے نبی کے نمائندے, لا زکات دو. کہا اچھا غور کروں گا, کل دوں گا پرسوں دوں گا. زکات ہوتی نہیں تھی, چالیس پر ایک مالیت کے اعتبار سے دے گا, چالیس پر ایک. اب جو اس نے سکے اور درہم اپنے پاس جواہرات جو الگ کیے ایک کے چکر میں, تو بوریاں جمع ہوئی. اگر خمس نکلے پانچ روپے تو دینی میں دینی رکھے گا, خمس نکلے پانچ لاکھ روپے دل رکھے گا, کسے دے دوں؟ یہ مولوی تو کھا جائے گا. الحمد پڑے محمد پانچ روپے صحیح دے دو, ایسے ہی مطلب ہے نا. تو جب قارون کے پاس پہنچے لینے کے لیے تو کہنے لگا زکات تو بہت ہو گئی, یہ تو میں کیسے دے دوں. لیکن اب ہے بڑا ہوشیار, بہت غور کیجیے گا, ہے بڑا ہوشیار. اس نے کہا میں زکات سے انکار کروں گا تو کافر ہو جاؤں گا, تو کوئی ایسی کہانی کرو زکات بھی دینی نہ پڑے اور کافر بھی نہ کہا جاؤں, کیا کرو؟ کہا جو زکات لینے والا ہے اس کے کردار کو خراب کر دو, جو کام کل قارون نے کیا تھا وہ آج بھی ہو رہا ہے. جو لینے والا ہے نا اس کے کریکٹر کو اتنا خراب کر دو کہ بات ہی ختم ہو جائے. کیا کیا؟ بلایا ایک فاحشہ عورت, اسے پیسے دیے. زکات کی پیسے نہیں دوں گا لیکن اگر بدنام کرنا ہو نا کسی کو تو پیسے خرچ کروں گا. خرچ کی پیسے اتنا کر جا کے بس موسیٰ کے خلاف کوئی الزام لگا دے. عورت کہتے ہیں موسیٰ ابن عمران کسی جگہ وعظ کر رہے تھے, اتفاق سے وعظ کا موضوع ہی تھا غیر شرطی جنسی تعلقات یا زنا. آپ ادا بیان کر رہے اس کا, ایک مرتبہ عورت نے آگے ایک جملہ کہہ دیا کہ یہ سب کے لیے آپ بھی لی ہوئی ہے. بس اتنا سننا جلا لگے آپ کو, پروردگار میری عزت سوال ہوگی مجھے اختیار سے کہ میں اس کو خود نمٹ لوں, اختیار مل گیا. ٹھیک ہے تم جاؤ, اختیار تمہارے پاس, جو چاہو سزا دو اس کو. اور پکڑی گئی, کہاں سے آئیے؟ قارون نے بھیجا, قارون کو بلوا لیا. قارون روتا رہا, معافی مانگتا رہا. اگر وہ دس بیس بوریاں دے دیتا تو دنیا میں رہ جاتا, تو دنیا نے اس کو تباہ نہیں کیا تھا, حب دنیا نے تباہ کر دیا تھا. عزیزان محترم, بس بہت نازک سا فرق ہے دنیا میں اور حب دنیا میں. اور کل جو میں نے مرض تلاش کیا اس کا جواب آج مل رہا ہے. کچھ لوگ تو ایسے ہوتے کہ استعمال نہیں کرتے, نیا موبائل ہے سنبھال کے رکھا ہوا, استعمال کر لو سب خراب ہو جائے گا. کیا مطلب؟ کہ اس پر اسکریچ لگ جائیں گے. پھر یہ تو کسی بہت محبت کرنے والے نے دیا ہے, چوم کر رکھو اس کو. بالکل جیسے قرآن کو چوم کر رکھا ہوا ہے نا, ایسے مانگ رہے کو چوم. یہ محبت, یہ محبت, محبت نہیں ضرورت ہے دنیا. دنیا مزرات الاخرہ, اگر دنیا نہ ہوتی تو خیبر نہ ہوتا, اگر دنیا نہ ہوتی تو خندق نہ ہوتا, اگر دنیا نہ ہوتی تو عمر ابن عبدوت نہ ہوتا, اگر دنیا نہ ہوتی تو نصیر نہ ہوتا. تو قبلہ دنیا ہے, سب کچھ ہے, اور اسی دنیا سے جنت اور آخرت کو کمانا. دنیا میں رہ کر آخرت کو کمائیے. اب تو الٹا حساب ہو گیا, ہم آخرت کے ذریعے دنیا کما رہے ہیں. بالکل الٹ ہو گیا. تفصیلات کریں, کم نارا کو کی منزل پر آ جائیں تو قبلہ یہ آگ مجھے بجھانی ہوگی آپ کو بجھانی ہوگی اور ایسے بجھانی ہوگی کہ خود بھی بچیں بچے بچ جائیں اور اکیلا نکل آتا تو منزل انفس پر وہ ہو چکا تھا اور جب اپنے ساتھ اپنے بیٹے اور بھائی کو لیا تو منزل اہلی کو ہر نے بتا دیا اگر شب عاشور بھی ہر اپنے ساتھ والوں کو نہیں بھولتا اہل کو تو یاد رکھیے ہماری اور آپ کی ذمہ داری ہے اور عزیزو محرم کی تین تاریخ ہو گئی دو محرم کو حسین کا کاروان کربلا پہنچا اور تین محرم کو عمر ابن سعد کا کاروان کربلا پہنچا اور جب یہ کربلا پہنچا تو اس کے بعد سے پھر مسلسل کاروان پہ کاروان کاروان پہ کاروان لشکر پہ لشکر آئے تھے ایسے میں جناب زینب کبرا کا دل گھبرایا اپنے بھائی کو بلوایا ماں جائے حسین روز سنتی ہے بہن کہ اتنے لوگ اور آ گئے بھیا آپ کسی کو اپنی امداد کے لیے بلاتے کیوں نہیں ہیں اور رونے والوں امام نے خط لکھا حبیب ابن مظاہر کے نام خط کیسے پہنچا خط کب پہنچا اس کے بارے میں تفصیلات تاریخ میں کم ملتی ہیں لیکن پہنچا گھر پہ تو حبیب گھر میں کھانا کھا رہے تھے دقل باب ہوا دروازے پر آئے پوچھا کون کہ انا برید الحسین حسین کا قاصد آیا ہے رونے والو خدا آپ کو کربلا کی زیارت نصیب کرے ہم سب چلیں اور اپنی آنکھوں سے دیکھنا گنجے شہیدہ کسے کہتے ہیں اور گنجے شہیدہ میں حبیب کو دفن کیوں نہ کیا گیا کچھ شہید کربلا کہتے ہیں جو الگ الگ دفن ہوئے جناب ہر الگ ہیں مولا عباس تو ہیں الگ پھر بھی جناب حبیب بھی الگ جب آپ داخل ہوں گے نا ایمان کے روزے پر تو ایمان کی ذریعہ مبارک میں جانے سے پہلے آپ کے الٹے ہاتھ پر جناب حبیب ابن مظاہر کی الگ سے قبر بنی ہوئی ہے ایسا لگتا ہے جیسے حسین کا دربان بیٹھا ہوا ہے ایسا لگتا ہے کہ کوئی حسین سے ملنے جائے تو پہلے حبیب کو سلام کرے السلام علیکم ایھا القمر الظاہر اے روشن چاند اے مظاہر کے لخت جگر حبیب تجھ پر غلاموں کا سلام ہو اجرکم اللہ رونے والوں زندگانی حبیب ابن مظاہر میں ایک واقعہ ملا حبیب کی تاریخ بہت بڑی ہے حبیب رسول کے صحابی ہیں بعض علماء کے مطابق پانچ افراد تھے اصحاب رسول میں سے جو کربلا میں موجود تھے اور میں حبیب 80 سال اور بہت بہت 90 سال کربلا کے میدان میں آپ کا سن حافظ قرآن ایک رات میں قرآن پڑھنے والے ایک رات میں پورا قرآن پڑھنے والے حبیب ابن مظاہر حسین علیہ السلام کی محبت کرنے والے رونے والوں حبیب گھر میں موجود ہیں اور دق الباب ہوا حسین کا قاصد آیا ہے کون حبیب حسین کا دربان حبیب اور بعد شہادت عرصے کے بعد کسی نے خواب میں دیکھا تقریباً بہت پرانی بات نہیں ہے علماء کہتے کہ حبیب کو خواب میں دیکھا دیکھا جنت کے بہترین غرفوں میں نعمتوں سے مزین ماحول میں بیٹھے ہوئے حبیب کو سلام کیا اس عالم نے اور حبیب کی خدمت میں جملے عرض کیے کہ اے امام کی جانسار آپ نے کیا کیا اپنی آرزوئیں پالی رسول کو دیکھا صحابی رسول بنے علی سے محبت کی علی کے ساتھ رہے جنگوں میں شرکت کی مجاہد بنے حسین کے ساتھ رہے کربلا میں گئے شہید ہو گئے، شہدائے کربلا میں شامل ہو گئے. اے حبیب کوئی آرزو باقی بھی ہے کہ نہیں؟ حبیب کہتے ہیں ایک آرزو میری باقی ہے کہ خدا مجھے دنیا میں واپس بھیج دے. حبیب کیا کرو گے؟ کر ماتم داران حسین کے ساتھ مل کر رہوں گا، حسین کے عزاداروں کے ساتھ مل کر رہوں گا، کیا کروں گا؟ حبیب ہو گئی تھی، اس لیے میں نے حبیب خدا سے سنا ہے کہ اگر کوئی میرے لال حسین کے غم میں معرفت کے ساتھ آنسو بہائے تو اسے خدا 100 شہیدوں کا ثواب عطا کرتا، 100 شہیدوں کا ثواب. حبیب آج بھی عرض یہ ہے کہ حسین کے ماتم میں شرکت کریں. اے رونے والو، اب محسوس کرو کہ ہمارا اور آپ کا مقام اگر معرفت کے ساتھ ہوئے کتنا بلند ہو گیا ہے. حبیب ایسے ماحول میں، سخت ماحول کوفے کا، چاروں جانب جاسوس لگے ہوئے کہ کوئی کوفے سے باہر جانے نہ پائے، حبیب کے گھر حسین کا پیغام آ گیا. آنکھوں سے لگایا چوما، رو رہے تھے، 80 سال کی بوڑھی شخصیت رو رہے تھے. پوچھا اہلیہ نے، حبیب خیریت تو ہے؟ ابو القاسم خیریت تو ہے؟ قاسم کے بابا خیریت تو ہے؟ فرمانے لگے ہاں، مولا کا خط آیا ہے، نرد آدم میں گر چکے ہیں. اور مولا کے خط کے جملے سنیں گے، دو جملے. حسین کا سلام رجل فقیح حبیب ابن مظاہر کے نام، اور اس کے بعد لکھا تھا حبیب تم تو جانتے ہو نا کہ میں محمد کا نواسا ہوں، حبیب تم تو جانتے ہو نا میں علی فاطمہ کا بیٹا ہوں، حبیب میری مدد کو پہنچو، میں نرغہ آدھا میں گر چکا. حبیب رونے والوں، حبیب کہتے ہیں جب سوال کیا شریک حیات میں اہلیہ نے کہ پھر کیا خیال ہے آپ کا، قاسم کے بابا آپ کیا سوچتے ہیں؟ فرمانے لگے اگر چلا گیا تو بڑھاپے میں بیوہ ہو جائے گی، اور ابن زیاد کو خبر ہوگی تو گھر گرا دیا جائے گا پورا، تیرا کیا بنے گا؟ سننے والوں یہ جملہ اس لیے کہا تھا حبیب نے کہ حالات ایسے تھے کہ گھر میں کون حسین کا اور کون ابن زیاد کا پتا نہیں تھا. حبیب نے فرمایا تو ایک مرتبہ مومنہ اپنے ایمان کو ظاہر کرتی ہے، کھڑی ہو گئی. بعض علماء کہتے ہیں چادر سر سے اتار کے کہتی ہے مولا کاش میں مرد ہوتی تو نصرت ایمان کے لیے کربلا چلی جاتی. حبیب نے جملہ سنا خوش ہو گئے، کنیز خدا میں ذرا امتحان لے رہا تھا، بس بیٹھ جائے حسین بلائیں اور غلام نہ جائے کیسے ممکن ہے؟ حبیب اپنے غلام کو روانہ کر رہے ہیں، جاؤ میرے گھوڑے کو لے جاؤ اور کوفے کے باہر جاؤ، میں انتظار کرنا. غلام چلا گیا، پورا شہر کرفیو کی حالت میں. ایسے میں بڑھاپے میں 80 سال کے بوڑھے ہیں نا، آہستہ آہستہ چل کے باہر نکلے، دیر ہو گئی. اب جب پہنچے دیکھا غلام گھوڑے کی گلے میں باہیں ڈالے ہوئے رو رہا ہے، اور رو رو کر کہتا ہے اے اسب وفادار، اگر آقا نہ آ سکا تو میں تجھ پہ سوار ہو کر نصرت حسین کو جاؤں گا. رونے والو، حبیب نے جملہ سنا تڑپ گئے، اپنا منہ پیٹ لیا، میرے مولا پر یہ وقت آ گیا کہ غلام اپنی جان قربان کرنے میں تیار ہو گئے. حبیب نے غلام سے فرمایا جاؤ تم کو راہ خدا نے آزاد کیا. غلام نے آزادی کی خبر سن کر خوشی نہیں محسوس کی، رو دیا، اور رویا کیسے؟ حبیب کے پیروں پر منہ رکھ دیا، رو کر کہتا تھا جب تک دنیا میں رہے مجھے ساتھ رکھا، جب جانی میں جنت نے مجھے چھوڑ دیا، مجھے ساتھ لے کر چلے. ایک ہی گھوڑے پر دونوں سوار ہیں، کربلا پہنچے، اور رونے والوں ایک خاندان اہل بیت میں خوشی کی لہر دوڑ گئی.
بچوں نے اطلاع پہنچائی کہ مہمان آئے مہمان آئے ہیں, ایمان کے چاہنے والے آئے ہیں. بی بی زینب کبریٰ تک خبر پہنچائی. اما فضا کو بلوایا, اماں اما سنا ہے بھائی کی امداد کو حبیب آئے ہیں. اما جلدی سے جائیے اور جا کر کہیے گا حبیب زہرا کی بیٹیاں سلام کہتی ہیں. اجرکم اللہ رونے والو, حبیب بڑا شکریہ کہ اس حالت غربت میں ہماری امداد کو چلے آئے حبیب. اب فضا چلی آئی حبیب کے پاس, سلام پیش کیا حبیب. حسین کے ساتھی رسول کے صحابی زہرا کی بیٹیاں سلام کہتی ہیں, بس یہ سننا تھا بڑھاپے میں حبیب زمین پہ گر پڑے, اپنے آپ کو گرا دیا, سر سے عوامے کو اتارا, کربلا کی مٹی کو اٹھایا سر میں ڈالا اور چیخے مار کے رو دیے, ہائے آج یہ وقت آ گیا کہ زہرا کی بیٹیاں غلاموں کا سلام بھی بن. اجرکم اللہ رونے والو, اجرکم اللہ. بس مسائل سنے آپ نے, کہ تمام ہو گئے مسائل, لیکن حبیب بڑھاپے میں کیسے لڑے تھے, حبیب کی جنگ کیا تھی, حبیب کا جہاد کیا تھا. عام طور پر مسائل یہاں تک لا کے روک دیے جاتے ہیں, بس دو جملے سننا. حبیب کس وقت لڑے؟ حبیب اس وقت لڑے جبکہ ابو تمامہ سیداوی ہیں, جن کا نام عبداللہ بیان کیا گیا, امام کی بارگاہ میں عرض کی تھی آسمان کو دیکھتے ہوئے کہ مولا موت سے نہیں ڈرتا لیکن مولا چاہتا ہوں کہ شہادت سے پہلے ایک نماز آپ کے ساتھ اور پڑھ لوں. امام نے آسمان پہ نگاہ ڈالی اور فرمایا, تم نے نماز کے وقت کو یاد دلایا, تمہیں خدا تمہیں نماز گزاروں میں شمار کرے. یہ جملے ہیں امام کے. اور پھر امام نے فرمایا, حبیب دشمن سے کہو رک جائے, ہم نماز پڑھنا چاہتے ہیں. میدان کربلا میں ظہر کی نماز قائم ہو رہی ہے. رونے والو, حبیب نے جب کہا ہے نا تو حسین ابن نمیر آگے بڑھ کر کہتا ہے حسین کی نماز قبول نہیں ہوگی. بس یہ جملہ سننا تھا. حبیب کو جلال آ گیا, فرمایا او اس کی اولاد کہ جس کا تعلق حلال سے کوئی نہیں, تیری نماز قبول ہوگی اور زہرا کے لال کی نماز قبول نہیں ہوگی. کیا بات کر رہا ہوں؟ یہ کہہ کر جو چھپتے ہیں نا شیر کی طرح, 80 سال کا بوڑھا ایسے لڑا. رونے والوں, جہاد بوڑھے افراد پر جہاد ثاقب ہے نا, بچوں پر جہاد ثاقب ہے, مگر کربلا عجیب جہاد ہے. ابھی بھی اڑے مظاہر تلوار کو ایک مرتبہ جھپتے اور ایسی جنگ لڑی کہ 62 افراد کو واسل جہنم کیا, لیکن اتنے زخم لگے بڑھاپے میں. ارے کسی نے تیر مارے, کسی نے تلواریں ماری, کسی نے خنجر سے سر کاٹنے کا موقع تلاش کیا. حبیب زمین پہ گرے, نماز امام کی تمام ہوئی. امام آئے حبیب کے قریب, حبیب کو دیکھا, ارے تاک پر بیٹھ گئے, بچپن کے دوست ہمیں چھوڑ چلے, الوداع حبیب. اللہ ولعنت اللہ علی اعدائہم اجمعین. وسيعلم الذين ظلموا اي منقلب ينقلبون. بارگاہ واسطہ محمد و آل محمد کا ہماری اس عبادت کو اپنی بارگاہ میں قبول فرما. بارگاہ واسطہ محمد و آل محمد. پروردگار حبیب ابن مظاہر کا واسطہ ہمارے جتنے بزرگ ہیں ان کو اتنی ہمت اور طاقت عطا فرما کہ امام زمانہ کے لشکر میں شامل ہو سکے. بارگاہ واسطہ محمد و آل محمد کا. پروردگار حبیب کے اس عظیم جذبے کا واسطہ کہ ہمیں کربلا مولا کی جرات نصیب فرما, مرنے کے بعد کربلا والوں کی شفاعت نصیب فرما, جنت میں کربلا والوں کے قدموں میں غلاموں کو جگہ نصیب فرما, امام زمانہ علیہ الصلوۃ والسلام کے ظہور میں تعجیل فرما, ہم سب کو امام کے ناصروں میں شمار فرما. ربنا تقبل منا انک انت السمیع العلیم, بجائے محمد وآلہ المعصومین, برحمتک یا ارحم الراحمین.